سيدنا محمد وعلى آله وأصحابه أجمعين. الحمد لله والصلاة والسلام على سيدنا محمد وعلى آله وأصحابه أجمعين، أما بعد. زكاة، صدقات اللہ تعالیٰ نے اس فریضے کی ادائیگی اور اس عمل کی برکت اس دنیا میں بھی رکھی ہے کہ اس سے مال اور دولت میں برکت ہوتی ہے، اور زکاة اور صدقات میں بخل کرنا اس سے آسمانی برکتوں کے دروازے بند ہو جاتے ہیں. زکاة، صدقہ یہ ایسی نیکیاں ہیں جس کی فوائد اور ثمرات اس صاحب عمل کو دنیا کے اندر بھی نصیب ہوتی ہے کہ برکتیں نازل ہوتی ہیں اور مال کی حفاظت ہوتی ہے، اور اللہ رب العزت اس مال کو جو اس کے پاس ہے زیادہ سے زیادہ اس کے لیے مفید اور اس کے لیے کارآمد بنا دیتے ہیں. اور زکاة اور صدقات میں بخل کرنا آسمانی برکتوں سے دروازہ بند ہو جاتا ہے. حدیث میں ہے، جو قوم زکاة روک لیتی ہے اللہ تعالیٰ اس پر قحط اور خشک سالی مسلط کر دیتے، اور آسمان سے رحمتوں کی بارشیں بند ہو جاتی. ہمارے ہاں بھی ایسا ہی ہے، جب ضرورت ہوتی تو نہیں آتی، اور جب نہیں ہوتی تو آتی ہے، اور جب آتی ہے تو طوفان بن کے آتا ہے، اور اس میں نقصانات ہی نقصانات ہوتے ہیں. تو جب کوئی اللہ کی نعمت برکتوں سے خالی ہو جائے تو وہ زحمت بن جاتی ہے، وہ زحمت بن جاتی ہے. مسلمان زمینوں کا عشر نہیں نکالتے، اور مسلمان اپنے مالوں کا صحیح معنی میں زکوٰۃ نہیں نکالتے. اور بدقسمتی سے ایک بڑا طبقہ تو یہ ہے جسے پتہ ہی نہیں ہے زکوٰۃ کن چیزوں پہ، اور اگر نکالتے بھی ہیں تو اس میں اللہ کی رضا پیش نظر نہیں ہوتی، اور اس کا مصرف صحیح نہیں ہوتا، اور اس کی برکتوں سے آدمی محروم رہتا ہے. ظاہر ہے آدمی بیج جس زمین پہ ڈالے گا وہ جتنی زرخیز ہوگی اتنی پیداوار اچھی ہوگی، اور آدمی اپنی زکاة اور اپنا صدقہ جتنی اچھی زمین پہ ڈالے گا اس کے ثمرات اور اس کے پھل زیادہ ہوگا، اور جتنی بنجر زمین پہ ڈالے گا تو بیج بھی مر جائے گا. تو زکاة دینے والے کتنے ہیں، اور پھر صحیح معنی میں کتنے دینے والے ہیں، اور اس کی پھر آداب اور شرائط کا رعایت رکھنے والے کتنے ہیں، تو جب یہ ہوگا تو پھر اس کے ثمرات ملتے ہیں. ورنہ تو میرے عزیزو، اس جیسا نماز جیسا فریضے کے ساتھ زکاة کا تذکرہ قرآن میں بار رہا ہے، ہاں، لیکن اس کا اہتمام مسلمانوں کے ہاں کتنا ہے. تو صدقہ ہو، زکاة ہو، یہ وہ نیکیاں ہیں جس سے آسمان سے برکتیں آتی ہیں اور رحمتوں کے دروازے کھلتے ہیں، اور اس کے مال و دولت میں برکتیں اور رحمتیں آتی ہیں، اور اس میں کوتاہی کرنے سے اور بخل کرنے سے رحمت کے دروازے، برکتوں کے دروازے بند ہو جاتے ہیں. آپ علیہ الصلاۃ والسلام نے فرمایا، جو قوم زکاة روک لیتی ہے اللہ تعالیٰ اس پر قحط اور خشک سالی مسلط کر دیتے، اور آسمان سے بارش بند ہو جاتی. ہم بس اوقات وظائف پڑھ رہے ہوتے ہیں، سب کچھ کر رہے ہوتے ہیں، تو وظیفہ کسی چیز کے لیے راستہ کھول رہا ہوتا ہے، لیکن میرا گناہ اس راستے کو بند کر رہا ہوتا. وظیفہ کمزور ہے، گناہ بھاری ہے، تو ظاہر ہے بندش ہی ہوگی، کھلے گا تو نہیں، بندش ہی ہوگی، کھلے گا تو نہیں. بس اوقات ہم نوافل پڑھ رہے ہوتے ہیں، ہاں دعائیں بھی کروا رہے ہوتے ہیں، لیکن جو وہ گناہ ہوتا ہے وہ دعا کی قبولیت کے لیے رکاوٹ بن جاتا ہے، نیکی کی قبولیت کے لیے رکاوٹ بن جاتا ہے. تو سب سے بڑا عمل کسی مشکل سے نکلنے کا یہ ہوتا ہے کہ سب سے پہلے توبہ کرو، اپنے گناہوں پہ توبہ کرو، اور پھر اس کے بعد کوئی نیکی اور دعا کرو گے تو پھر اس کی قبولیت کے راستے کھلیں گے. تو اسی طرح زکاة کے اندر بخل سے بھی یہ مصیبت آتی ہے. حدیث میں رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، چار چیزوں کا نتیجہ چار چیزوں کی شکل میں نکلتا ہے. चार चीज़ों का नतीजा चार चीज़ों की शक्ल में निकलता है। यानी ज़ाहिर है, अगर आप आम की गुठली ज़मीन में रखेंगे तो उस पर किन्नू तो नहीं आएगा, आम ही का पौधा निकलेगा ना भाई, आम ही का पौधा निकलेगा। और कीकर का दरख्त लगाएंगे ज़ाहिर है, उस पर आम के फल तो नहीं आएंगे। तो आप सलात वसलाम फरमा रहा है, चार चीज़ों का नतीजा चार चीज़ों की शक्ल में निकलेगा, जो तुम बोगे तुम्हें फिर उसको काटना भी पड़ेगा, फिर उसका नतीजा भी वैसा ही आएगा। और यह पर सलात वसलाम का कहना है, फरमाया जब कोई कौम आहत शिकनी करती है तो इस पर दुश्मनों का तसल्लत हो जाता, जब कोई कौम का मामूल बन जाता है कि वह आहत और अपना वादे और अपने मुआहदे पूरा नहीं करती, आहत शिकनी करती है, तो दुश्मन उन पर मुसल्लत होता है। और जब वो अल्लाह के फैसलों के खिलाफ उनकी अदालतों में और उनके फैसलों में अल्लाह के कानून के खिलाफ फैसले होते हैं तो उस कौम में खून रेजी होती और आपस में कत्लो गारत होती, हो रहा बिल्कुल हो रहा है। और जो सच्चे नबी ने कहा है वो दुनिया में हो के रहेगा, उसका नतीजा ज़रूर होगा, इसलिए कि अल्लाह के नबी की बात कोई तजर्बे की तो नहीं है कि पता नहीं ऐसा हो या ना हो, आपकी बातें कोई तजर्बे की तो नहीं है, आपकी बातें तो वही की हैं और आपकी बातों के पीछे तो अल्लाह का इल्म है, आपके बातों के पीछे तो अल्लाह का, जिसे कहें कि अल्लाह की कुदरत है, जो आपने फरमाया है वो उसका नतीजा होके रहना है। जब इस्लाम के खिलाफ और शरीयत के खिलाफ और जुल्म के मुताबिक फैसले होंगे और नाइंसाफियों के फैसले दुनिया में आएंगे तो फिर कत्लो गारत होगा और फिर खून रेजी होगी। तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि चार चीज़ों का नतीजा चार चीज़ों की शक्ल में निकलेगा, जब आहत शिकनी होगी तो दुश्मन मुसल्लत होगा, और जब खिलाफ शरीयत और अल्लाह के कानून के खिलाफ फैसले किए जाएंगे तो फिर कत्लो गारत भी होगी, खून रेजी भी होगी। और जब कोई कौम ज़कात रोक लेगी तो उनसे रहमत की बारिशें रोक ली जाएंगी, उनसे रहमत की बारिशें रोक ली। अब कहते हैं ज़मीन से पानी गायब हो रहा, पानी ज़मीन में गुम हो रहा। इन असबह माउकुम गौरन फमन यातीकुम बिमाइन माईन, अगर मैं ज़मीन के अंदर से पानी गुम कर दूँ तो कौन है इस पानी को लाने वाला। इन असबह माउकुम गौरन फमन यातीकुम बिमा, एक बदबخت आदमी जब उस आदमी ने यह बात सुनी तो कहने लगा ये तो मैं भी कर सकता हूँ, ज़मीन को खोदूंगा और ज़मीन के अंदर चलत नीचे जाता रहूँगा, पानी आ जाएगा। अल्लाह की शान, अल्लाह ने फौरन सजा दी, इसकी आँखों का पानी ख़त्म कर दिया और उसे पैगाम दिया तो ज़मीन का पानी तो बाद में लाइएगा, पहले अपनी आँख का पानी तो वापस ले गया। इन आँखों का पानी अल्लाह गुम कर दे, बिनाई चली जाती है, बिनाई चली जाती है। हाँ, कौन जात है। इन असबह माउकुम गौरन फमन यातीकुम बिमाइन माईन, दोनों पानी दोनों ज़मीन के टुकड़े साथ हैं, एक जगह मीठा निकल रहा होता एक तरफ कड़वा निकल रहा होता, दोनों साथ साथ होते हैं, एक तरफ से ज़मीन बिल्कुल बंजर है कोई पानी नहीं निकल रहा, दूसरी तरफ से पानी निकल रहा, कौन जात है। फरमा इन असबह माउकुम गौरन फमई यातीकुम बिमाइन माईन, पानी गुम कर कहाँ गए तुम्हारे मनसूबे, कहाँ गई तुम्हारी प्लानिंग, तुम्हारे सारे तरक्की के नक्शे, सब धरे के धरे रह जाएंगे, रहमत की बारिशें हो जाए बंद हो जाए और आसमान से पानी की बूंद नाजल ना उतरे, कहाँ से जिंदगी गुजारोगे। और तुम्हारी जिंदगी पानी में रखी, वजअलना मिनल माई कुल्ल शैइन हय, हर चीज की जिंदगी पानी से है। लेकिन जब ज़कात और उशर और माल के मामले में जो अल्लाह के फ़राइज हैं और मालियात के मुतालिक शरीयत के जो अहकामात हैं, जब उसको नज़रअंदाज करोगे तो फिर रहमत की बारिश भी रुकेगी, फिर उसकी नहुसत भी मौसम पे आएंगे, उसकी नहुसत आबो हवा पे भी आएंगे, उसके असरात आसमान और ज़मीन के निज़ाम पर भी पड़ेंगे, زہر الفساد فی البر والبحر بما کسبت ایدی الناس، یہ زمین و آسمان پر بر و بحر پہ جو تمہیں بربادی نظر آ رہی ہے یہ نتیجہ ہے بدعمالیوں کا، یہ انسانوں کی بدعمالیوں کا نتیجہ ہے۔ جب انسان اپنے جسم کا پانی حرام میں استعمال کرتا ہے اور گندگیوں میں استعمال کرتا ہے تو اللہ رب العزت پھر زمین و آسمان کے پانی کا نظام بدل دیتا ہے، اس کے نتائج پڑتے ہیں، اس کی ہلاکت آتی ہے۔ تو ایسا نہیں ہے کہ آدمی کے بدن سے نکلنے والی زندگی کا اثر صرف قبر میں ہوگا اور صرف مرنے کے بعد ہوگا، نہ، بدن سے نکلنے والی زندگی کے اثرات نتائج اس دنیا کے اندر بھی آدمی دیکھے گا، موسموں پر بھی اس کے اثرات پڑتے ہیں، حالات پر بھی اس کے اثرات پڑتے ہیں، حالات پر بھی اس کے اثر پڑتے ہیں، اس کی زندگی پر بھی اس کے اثرات پڑتے ہیں، اللہ کی طرف سے ملنے والی نعمتوں پر بھی اس کے اثرات پڑتے ہیں، حالات پہ اثر پڑتے ہیں۔ تو بتایا کہ رسول اللہ صلی اللہ علیہ وسلم نے جب یہ کوتاہی ہوگی اور فرمایا جو چوتھی چیز ہے، جب کوئی قوم ناپ تول میں کمی کرتی ہے تو زمین کی پیداوار کم ہو جاتی ہے اور قوم پر قحط مسلط ہو جاتا ہے، گرانی ہو جاتی ہے، گرانی ہو جاتی ہے، مہنگائی ہو جاتی ہے۔ جب اپنا حق پورا لینا چاہے اور دوسروں کے حق میں ڈنڈی مارے، ناپ تول میں کمی، یہی مطلب ہے کہ اپنا حق پورا لینے کے لیے بڑا حریص ہو اور دوسرے کے حقوق دینے میں انتہائی کاہل ہو، انتہائی سست ہو، اس میں انتہائی خیانت سے کام لینے والا ہو، جب عام طور پہ یہ رواج ہوگا تو پھر گرانی ہوگی، پھر گرانی ہوگی۔ تو رسول اللہ صلی اللہ علیہ وسلم نے ان چیزوں کا تذکرہ فرمایا کہ خدا کا تجویز کردہ جو نظام زکوٰۃ ہے اور صدقات ہے، یہ انقلابی نظام ہے جس سے معاشرے کو راحت اور سکون کی زندگی نصیب ہوتی ہے، اور اس سے اگر انحراف اور اس کو اگر نظر انداز کیا جائے تو معاشرے کے افراد میں ایک بے چینی اور ایک بے اطمینانی اور ایک جسے کہیں کہ اس کی نحوست، اس کے اثرات پورے معاشرے پہ پڑتے ہیں۔ اللہ تعالیٰ اپنے فرائض پہ اور اپنی رضا والی زندگی پہ عمل کرنے کی توفیق عطا فرمائے۔ اللہم لک الحمد ولک الشکر، اللہم انا علی ذکرک و شکرک و حسن عبادتک، اللهم إنا على ذكرك وشكرك وحسن عبادتك، نستغفر الله ونتوب إليك، نستغفر الله ونتوب إليك۔